پھر فرمایا وَلَقَدْ نَجَّيْنَا بَنِي إِسْرَائِيلَ مِنَ الْعَذَابِ الْمُهِينَ، اور تحقیق نجات دی ہم نے بنی اسرائیل کو، مِنَ الْعَذَابِ الْمُهِينَ، عذاب سے ذلت کے. مہین ہا و نون سے ہے اور اس کے معنی ہے ذلت کا، رسوائی کا عذاب. اللہ رب العزت سورۃ البقرہ میں بھی فرماتے ہیں وَإِذْ نَجَّيْنَاكُمْ مِنْ آلِ فِرْعَوْنَ يَسُومُونَكُمْ سُوءَ الْعَذَابِ يُذَبِّحُونَ أَبْنَاءَكُمْ وَيَسْتَحْيُونَ نِسَاءَكُمْ وَفِي ذَلِكُمْ بَلَاءٌ مِنْ رَبِّكُمْ عَظِيمٌ وَإِذْ فَرَقْنَا بِكُمُ الْبَحْرَ فَأَنْجَيْنَاكُمْ وَأَغْرَقْنَا آلَ فِرْعَوْنَ وَأَنْتُمْ تَنْظُرُونَ. سورۃ البقرہ آیت نمبر 49-50. تو اللہ تعالیٰ نے بنی اسرائیل کو نجات دی فرعون سے اور اس کے ظلم و ستم سے. تو یہاں پہ عذاب المہین سے کے دو معنی ہیں. ایک تو یہ ہے کہ یہاں پہ یہ جو من آیا ہے نا، من آیا ہے بدل کے طور پر، کہ من العذاب المہین یہ جو رسوائی والا عذاب تھا، تو ایک اس کے معنی یہ ہیں کہ خود فرعون تھا، کیونکہ فرعون جو ہے وہ موسیٰ علیہ السلام اور آپ کی قوم کو ذلیل سمجھتا تھا. تو اللہ تعالیٰ کے نزدیک خود فرعون جو ہے نہ صرف ذلیل بلکہ ایک عذاب اور رسوائی تھا. تو اس لیے اللہ تعالیٰ نے بنی اسرائیل کو فرعون جو کہ خود عذاب تھا اور رسوائی تھا، اس سے نجات دی. کیسے؟ اس کو سمندر کے اندر غرق کر دیا. اور دوسرے اس کے معنی یہ ہیں کہ فرعون جو ہے وہ جو مختلف طریقے سوچتا رہتا تھا اور جو وہ عذاب دیا کرتا تھا، تو ان تمام عذابوں سے بنی اسرائیل کو نجات دے دی. اللہ تعالیٰ نے بنی اسرائیل کو جو نجات دی اور فرعون کو اور اس کی قوم کو جو اتنا شدید عذاب دیا، تو ایسا کیوں کیا؟ فرعون کے بارے میں کیا کہا اللہ رب العزت نے؟ انہ کان عالیا من المسرفین. من فرعون، فرعون سے اس لیے نجات دی کہ انہ کان عالیا، اور عالیا جو ہے عین لام واو سے ہے، کہ بے شک وہ تھا سرکش، کیونکہ علو جو ہے یہ بلندی کے لیے آتا ہے، تو وہ انتہائی سرکش تھا. اور سرکشی میں بھی کیا؟ من المسرفین، اسراف کرنے والوں میں. مسرفین جو ہے یہ اسم فاعل ہے، مسرف کی جمع ہے مسرفین. اور جس طرح انسان جو ہے وہ پیسہ استعمال کرنے میں جو ہے وہ اسراف کرتا ہے، اسی طرح کسی کو عذاب دینا، کسی کو تنگ کرنا، ظلم کرنا، تو اس میں جو ہے وہ اسراف کرنا، تو اس میں بھی حد سے جو ہے وہ گزر جانا. تو فرعون کا جو ظلم و ستم تھا وہ اس میں بھی حد سے گزرا ہوا تھا، اور وہ انتہائی سرکش تھا. وہ اللہ تعالیٰ کی جو عبودیت کی حدیں ہیں ان سے نکل جانے والوں میں سے تھا. مسرفین، عبادت کی حدوں سے نکل جانے والا، اور اس میں جو ہے وہ عالین بڑا ہوا تھا. اس سلسلے میں آپ دیکھیے دلیل ہے سورۃ نازیات کی آیات، بڑی خوبصورت جو ہے وہ وہاں سے بات پتا چلتی ہے. اور کیا کہ اللہ رب العزت نے موسیٰ علیہ السلام کو حکم دیا، آیت نمبر 15 سے لے کر اور آیت نمبر آپ دیکھ سکتی ہیں 26، فرمایا هل اتاك حدیث موسیٰ اذ ناداه ربه بالوادی المقدس طوا اذهب الى فرعون انه طغى فقل هل لك الى ان تزكى واهديك الى ربك فتخشى فأراه الآية الكبرى فكذب وعصى ثم أدبر يسعى فحشر فنادى فقال أنا ربكم الأعلى. تو آپ دیکھ لیں کہ خود فرعون جو ہے جب اس نے نشانیاں دیکھی تو جھٹلایا، نافرمانی کی اور الگ ہو کر کوششیں کرنے لگا، سب کو جمع کیا، باوازے بلند کہنے لگا ان کو کہ میں تم سب کا رب میں ہوں، ربکم العلی، سب سے بڑا رب. پھر اللہ نے بھی کیا کیا، فآخذہ اللہ نکال الآخرت والاولا، ان في ذلك لعبرة لمن يخشى. تو اللہ رب العزت نے فرعون کو جو ہے وہ غرق کر دیا. پھر کیا کیا؟ وَلَقَدِ اخْتَرْنَاهُمْ، اور تم لوگوں کو چن لیا. وَلَقَدْ اور تحقیق، چنا، بے شک چنا. کس کو چنا؟ اخترناہم، ان کو چنا. تو اخترناہم خا یا را سے ہے، بہت سی چیزوں میں سے کسی بہتر چیز کا انتخاب کرنا، خیر، پسندیدہ چیز کو چن لینا. تو اللہ تعالیٰ نے بنی اسرائیل کو چن لیا، علی علم، اپنے علم کی بنا پر. تو علی علم جو ہے، اس سے اللہ تعالیٰ کا جو ہے وہ اس بات کا، اللہ تعالیٰ کا تعارف ہوتا ہے کہ دنیا میں جو قوموں کا عروج و زوال ہے، تو یہ محض اتفاقی نہیں ہوتا، بلکہ اللہ تعالیٰ اپنی کسوٹی پر جو ہے وہ قوموں کو جانچتا ہے، اور وہ لوگ جو اہل ہوتے ہیں پھر ان کو منتخب کر لیتا ہے، اور جو نا اہل ہوتے ہیں ان کو صفحہ ہستی سے مٹا دیتا ہے. تو اللہ تعالیٰ کا یہ قوموں کا جو انتخاب ہے، یہ علم کی بنیاد پر ہے. کیوں؟ اس لیے کہ اللہ تعالیٰ کہہ رہے ہیں کہ علی علم، تو علم کی بنیاد پر میں نے بنی اسرائیل کو چنا، میرے ہر کام میں حکمت ہے، میں نے ان کو فوقیت دی. اور یہاں پہ جو فوقیت دینا ہے بنی اسرائیل کو، اس سے مراد یہ ہے کہ اس زمانے کے لوگوں پر بنی اسرائیل کو فوقیت دی، ورنہ تو بنی اسرائیل کو بھی پھر معزول کیا گیا جب اس نے اپنا یہ فرض جو تھا ادا نہ کیا. تو اللہ تعالیٰ نے یہ امت وسط کا تاج جو ہے وہ مسلمانوں کے سر پر جو ہے وہ رکھا. کیا کہا؟ کنتم خیر امت اخرجت للناس تعمرون بالمعروف وتنہون عن المنکر. اور آپ یوں سمجھے کہ جیسے کسی حال میں بہت سی قومیں جو ہیں وہ بیٹھی ہوئی ہیں، اور ایک قوم کو اس حال میں سے نکال کر اس کو اسٹیج پر لا کر جو ہے وہ کھڑا کر دیا جائے. تو اس زمانے میں بنی اسرائیل تھی جن کو جو ہے وہ اللہ تعالیٰ کی وہ چنی ہوئی قوم تھی، اور جب انہوں نے یہ حق ادا نہ کیا تو اس کے بعد امت مسلمہ کو جو ہے وہ منتخب کر کر جو ہے وہ کھڑا کر دیا گیا. تو امت مسلمہ کا مقام کیا ہے؟ کہ یہ امت وسط ہے، اور ہم سب کو سوچنا چاہیے کہ ہمیں جب امت وسط کا تاج پہنایا گیا ہے تو ہم یہ فرض ادا کریں، اور بہترین طریقے سے ادا کریں. اور پھر دیکھیے سورۃ دخان آیت 32، وَلَقَدْ اخْتَرْنَاهُمْ عَلَىٰ عِلْمٍ، اللہ نے اپنی حکمت اور علم کی بنا پر بنی اسرائیل کو چنا، منتخب کیا. عَلَىٰ الْعَالَمِينَ، تمام جہان والوں پر. وَآتَيْنَاهُمْ مِنَ الْآيَاتِ، اور ہم نے ان کو دی آیات، آیت کی جمع ہے، آیت ان کی جمع ہے، اور اس کے معنی ہوتے ہیں نشانی کے. تو جو نشانیاں اللہ تعالیٰ نے بنی اسرائیل کو دیں تو ایک نہیں تھی، کیونکہ آیات جمع استعمال ہوا ہے، بہت سی نشانیاں بنی اسرائیل کو دیں. ما فیہ بلاء مبین، اور ان نشانیوں میں آزمائش تھی واضح. بلاء، آزمائش، بلاء ان کے اصل معنی ہوتے ہیں امتحان اور جانچ کے. جیسے کسی چیز کو آپ ٹھوک بجا کے دیکھتے ہیں نا کہ یہ چیز کچی ہے، پکی ہے، کیسی ہے، اسی طرح انسانوں کا امتحان جو ہے وہ اللہ تعالیٰ کبھی نعمتیں دے کے ان کو آزماتا ہے، کبھی مصیبتوں کے ذریعے ان کو آزماتا ہے. تو نعمتوں کا امتحان کیسے ہوتا ہے؟ کہ اس میں میں اور آپ شکر کرتے ہیں یا ناشکری کرتے ہیں. اور مصیبتوں میں امتحان کیسا ہوتا ہے؟ کہ جب اللہ تعالیٰ کی طرف سے ہم پر آزمائشیں آئیں، مصیبتیں آئیں، تو اس وقت جو ہے وہ صبر کیا جائے. اور یہاں پر مفسرین یہ کہتے ہیں کہ یہ جو کہا کہ میں نے بہت سی نشانیاں دے کر ان کو جو ہے وہ آزمایا، اور آزمائش بھی کیسی تھی؟ مبین، بالکل واضح تھی، کھلی تھی. تو یہ جو اللہ رب العزت کی نشانیاں تھیں، تو یہ وہ بہت سی نشانیاں تھیں جو اللہ تعالیٰ نے قوم بنی اسرائیل کو دیں، جیسے حصی طور پر نظر آنے والی، کہ ایک طرف جو ہے سمندر جو ہے اس میں سڑک بن گئی ہے اور بنی اسرائیل باہر نکل آیا خیریت سے، اور دوسری طرف فرعون جو ہے وہ ڈبو دیا گیا. تو یہ فرعون سے نجات اور بنی اسرائیل کا وہاں سے آ جانا، یہ ایسی نشانی تھی جو نظر آنے والی تھی. ایسی نشانیاں بھی، اور اس کے علاوہ جو ہے وہ اللہ رب العزت کی طرف سے ان کو جو ہے وہ ان کے اوپر بادلوں کا سایہ، منو سلوا، 12 چشمے، اور پھر علمی لحاظ سے یا مانوی لحاظ سے نشانی دیکھیں تو اللہ تعالیٰ نے ان کو جو ہے وہ تورات عطا کی، تو بہت سی نعمتوں سے ان کو اللہ تعالیٰ نے نوازا. اور اب سوال یہ ہے کہ بنی اسرائیل نے یہ نعمتیں پا کر جو ہے وہ اللہ کا شکر کتنا ادا کیا. یہاں پر جو ہے وہ یہ بنی اسرائیل کی مثال پیش کر کے اور موسیٰ علیہ السلام کا کردار پیش کر کے، تو ایک طرف موسیٰ علیہ السلام اور بنی اسرائیل کے لوگ ہیں اور دوسری طرف جو ہے وہ اہل مکہ کا کردار ہے. تو اللہ رب العزت اہل مکہ کو سمجھانا چاہتا ہے کہ تمہاری طرح ہی جو ہے وہ ایک بہت بڑا سردار تھا، دولت مند تھا، اور اپنے آپ کو کہتا تھا انا ربکم الاعلی، دولت کے نشے نے جو اس کو مغرور کر دیا اور اس نے اللہ کو جب جھٹلایا تو اس کا انجام کیا ہوا. تو اے اہل مکہ تم اپنے رویے پر غور کرو، سوچو کہ تم کیا کر رہے ہو. اور آج اگر میں اور آپ دیکھیں تو امت مسلمہ جو ہیں بہت زیادہ تعداد میں ہیں، لیکن جو ہے وہ اپنے جو اصل امت وسط کا مقام ہے اس کو بھول گئی ہے امت مسلمہ، اور مسلمانوں کے اندر بھی کفر، شرک اور برائیاں جو ہیں وہ عام ہو رہی ہیں. تو یہی وجہ ہے کہ اللہ رب العزت جو ہے مسلمانوں کو آزما بھی رہے ہیں، ان کی آزمائش کر رہے ہیں. اور یہ بات ہم سب کو جو ہے وہ سمجھنی چاہیے کہ ہم جو ہے وہ اللہ سے ڈرے، دولت کا نشہ ہمیں مغرور نہ کر دے، اور اللہ کی نشانیاں جو ہمارے پاس ہیں، اللہ کی آیات جو ہمارے پاس ہیں، قرآن مجید ہے، رسول اللہ صلی اللہ علیہ وسلم کا اسوہ ہے، تو اس کے ذریعے ہم اپنی زندگیوں کو بدلیں. کیونکہ اگلے اگلی آگے جو آیت نمبر 34 ہے، تو آیت نمبر 34 سے لے کر آیت نمبر 57 آخری سورت تک جو ہے سورت دخان میں، اہل قریش کا جو سرکشی تھا، سرکشی کرنا تھا، اہل قریش کا انکار کرنا تھا، تو اس پر اللہ تعالیٰ روشنی ڈالتے ہیں. فرماتے ہیں کہ ان ہاؤلاء یقولون، بے شک یہ لوگ ہیں جو کہتے ہیں. تو اہل قریش کیا کہتے تھے؟ لام یہاں پہ جیسے آپ دیکھ لیں کہ لام تاکید ہے کہ یہ لوگ ہیں جو کہتے ہیں کیا، ان ہی الا موتتنا الاولی، ان ہی الا نہیں یہ مگر، موتتنا ہمیں مرنا، الاولی پہلی دفعہ. تو یہ اہل مکہ ہیں جو اس بات کا جو ہے وہ انکار کرتے ہیں کہ ہمیں مرنے کے بعد جو ہے وہ زندہ نہیں ہونا. وہ کیا کہتے ہیں؟ کیونکہ رسول اللہ صلی اللہ علیہ وسلم اہل مکہ کو یہ بتاتے تھے کہ قیامت آنے والی ہے، تو اہل مکہ پکار پکار کر کہتے تھے کہ ہمارا جو مرنا ہے بس دنیا کا مرنا ہے، ہم دوبارہ زندہ نہیں ہوں گے، کوئی دوسری زندگی نہیں ہے. یہاں پہ یہی بات ہے کہ یہ کہتے ہیں وَمَا نَحْنُ بِمُنشَرِينَ، اور نہیں ہم دوبارہ اٹھائے جانے والے. یہ اسم مفعول ہے منشرین، منشر کی جمع ہے، ہمیں دوبارہ زندہ نہیں کیا جائے گا. تو اہل مکہ جو ہے وہ دوبارہ زندگی کا اور حساب کتاب کا اور جزا اور سزا کا انکار کرتے تھے کہ ہم کو دوبارہ نہیں اٹھنا. اب دیکھیے کہ یہ عقیدہ جو ہے اگر اس کا کوئی انکار کرے اور یہ کہے کہ مجھے دوبارہ زندہ ہونا ہی نہیں ہے، تو پھر کیا ہے کہ اس کی پوری زندگی جو ہے وہ گناہوں کی زندگی بن جاتی ہے. اس کو کوئی فکر ہی نہیں ہوتی کہ میں کیا کر رہا ہوں، کیا کر رہی ہوں، اور مجھ سے اللہ تعالیٰ جو ہے جو کچھ بھی میں کر رہا ہوں یا کر رہی ہوں، مجھ سے اللہ تعالیٰ اس کے بارے میں پوچھیں گے بھی. تو اہل مکہ کا جو رویہ تھا، رسول کا انکار، کتاب کا انکار، تو اس کی اصل وجہ کیا تھی؟ وہ یہ کہتے تھے کہ ہمیں دوبارہ زندہ ہی نہیں ہونا، ہمیں دوبارہ اٹھایا نہیں جانا. اللہ رب العزت جو ہیں ان کے سامنے ایک دلیل رکھتے ہیں کہ فاتو، پس لے آؤ، بی آبائنا ان کنتم صادقین، کہ یہ انکار کرتے ہیں آخرت کا، اور اس کے بعد ان کی یہ جرت، اہل مکہ کی یہ جرت، آپ ذرا سوچیں، تصور کریں. فاتو یہ جمع کا صیغہ ہے، اور اہل مکہ کیا کہتے تھے رسول اللہ صلی اللہ علیہ وسلم کو؟ پس لے آؤ، لاؤ، بھی آبائی نہ ہمارے باپ دادا کو. عطا کا مطلب ہوتا ہے آنا، اور اگر اس کے بعد با کی پریپوزیشن آئے، جیسے آبائی نہ سے پہلے جو با آیا ہے، تو مطلب کیا کہ لاؤ لاؤ ہمارے باپ دادا کو، ان کن تم صادقین، اگر ہو تم سچے. تو اللہ رب العزت کی دلیل کیا ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم تو سچے تھے ہی، لیکن اہل مکہ کی کٹ حجتی دیکھیے، ان کا رسول کا انکار دیکھیے کہ رسول اللہ صلی اللہ علیہ وسلم سے کہتے تھے کہ اگر تم سچے ہو تو ہمارے باپ دادا میں سے جو لوگ فوت ہو چکے ہیں ان میں سے کسی کو زندہ کرو، اور قصہ جو ہے اس کو وہ بہت ہی اپنا بزرگ سمجھتے تھے اور کہتے تھے کہ اگر تم ان کو زندہ کر کے دکھا دو یا ہمارے باپ دادا میں سے کسی کو تو ہم مان جائیں گے کہ تم سچے رسول ہو. ان کا یہ مطالبہ، ان کا یہ اعتراض، اور اللہ تعالیٰ کا جو ہے وہ اللہ کی دلیل کتنی خوبصورت ہے. اہم خیرن، کیا وہ زیادہ اچھے ہیں؟ ام قوم و تبع یا قوم تبع؟ اور گویا کہ قوم تبع کی اللہ تعالیٰ نے دلیل دی ہے کہ اہل مکہ تم قوم تبع کو مانتے ہو، جانتے ہو کہ وہ کیسی قوم تھی، بتاؤ کہ کیا تم زیادہ اچھے تھے یا قوم تبع؟ تو تبع جو ہے یہ یمن کے بادشاہوں کا لقب ہے جو ہمری قبیلے سے تعلق رکھتے تھے، جیسے ایران کے بادشاہوں کا لقب ہے نا کسرا، روم کے بادشاہوں کا لقب کیا ہوتا ہے قیصر، اور حبشہ کے بادشاہوں کا لقب نجاشی. تبا جو ہے قوم تبا کے جد امجد ایک بزرگ کا نام تھا، یہ بڑا ایماندار آدمی تھا اور اپنے وقت میں اس کا ڈنکا بجتا تھا. اس کے بارے میں آتا ہے کہ اس نے جو ہے وہ بہت سے علاقے فتح کر لیے تھے، اور فتوحات کا اس کی کا حال یہ تھا کہ یہ شخص جو تھا وہ فتوحات پر فتوحات کرتا ہوا جو ہے وہ دور تک چلا گیا، اور جب اس نے بہت فتوحات کی تو کہتے ہیں یہاں تک کہ یہ مدینے تک پہنچ گیا تھا، اور گویا کہ اپنے وقت کا بہت بڑے بڑا فاتح تھا. اور پھر دوسری طرف اس کا کیا معاملہ تھا کہ جو اس کی قوم کے لوگ تھے وہ اس کے چلے جانے کے بعد یہ پھر کفر اور شرک میں مبتلا ہو گئے تھے، انہوں نے سرکشی اختیار کر لی. اور یہ جو قوم تبا کا زمانہ ہے کہتے ہیں کہ 115 قاف میم سے 300 تک ہے، اور عرب میں صدیوں تک اس قوم کا جو ہے وہ تذکرہ ہوتا رہا، اور اس کے افسانے جو تھے وہ زبان زد عام تھے، حتیٰ کہ اگر عرب لوگ کسی کا ذکر کرتے کہ وہ بڑی امیر ہیں، بڑے ترقی والے ہیں، یا ان کی شان و شوکت کا ذکر کرنا چاہتے تو پھر قوم تبا کا جو تھے وہ حوالہ دیتے تھے. اور آپ اس کو یوں بھی یاد رکھ سکتی ہیں کہ قوم سبا کی ایک شاخ تھی یہ قوم تبا، دراصل قوم سبا ہی کی ایک شاخ تھی جس نے جو ہے وہ زرخیزی بھی اختیار کی، ترقی بھی اختیار کی، تجارت بھی، اور اس کے ساتھ ساتھ جو ہے انہوں نے فتوحات بھی کی. تو اہل مکہ جو ہیں وہ قوم تبا کے مقابلے میں جو مکہ کے سردار تھے ان کی تو کوئی حیثیت ہی نہیں تھی. تو پوچھا جا رہا ہے کہ بتاؤ مادی شان و شوکت اور عظمت کے اعتبار سے اور ذہنی صلاحیتوں کے اعتبار سے تم زیادہ اچھے تھے یا کہ پھر قوم تبا؟ والذین من قبلہم، اور وہ لوگ جو ان سے پہلے ہو گزرے. تو وہ کون تھے جو ان سے پہلے ہو گزرے؟ اس سے مراد ہے قوم عاد، ثمود وغیرہ، اور اسی طرح کی دوسری قومیں جو کہ بڑی ہی بہترین قومیں تھیں. تو وہ جو بہترین قومیں تھیں جن کا دنیا میں ایک ڈنکا بجتا تھا، جن جو قوت، طاقت، شان و شوکت، فراغت، خوشحالی کے اعتبار سے بڑی ممتاز تھیں، تو انہوں نے بھی تو اپنے پیغمبروں کو جب جھٹلایا تو ان کا کیا انجام ہوا؟ تو وہ قوم جو کہ دنیا میں بڑی ہی بہتر قوم ہو، بڑی اچھی قوم ہو، لیکن جب اپنے نبی کو جھٹلاتی ہے تو صفائے ہستی سے مٹا دی جاتی ہے. اہلکناہم، ہم نے ان کو ہلاک کر دیا. کیوں؟ انہم کانوا مجرمین، بے شک وہ تھے گناہگار. مجرم کی جمع ہے مجرمین، تو یوں ہی نہیں ان کو جو ہے وہ مار دیا گیا بغیر کسی وجہ کے، اللہ تعالیٰ تو عدل کرنے والے ہیں. انہوں نے گناہ کیے اور اللہ کے عذاب کی لاٹھی جو تھی وہ ان پہ برسی. پھر اس کے بعد جو ہے وہ اللہ تعالیٰ کفار کے اعتراضات کا جواب تاریخ سے دیتے ہیں، اور کفار کا جو ہے وہ اعتراض کرنا، وہ یہ کہتے تھے کہ بس دنیا ہی میں ہم نے رہنا ہے اور کوئی نہیں ہے کہ ہم دوبارہ زندہ کیے جائیں گے. تو فرمایا وَمَا خَلَقْنَا السَّمَاوَاتِ وَالْأَرْضَ وَمَا بَيْنَهُمَا لَاعِبِينَ، اور نہیں پیدا کیا ہم نے آسمانوں کو اور زمین کو، और जो इन दोनों के दरमियान है, लाइबिन, लाइब की जमा है खेलते हुए। तो अब आप देखिए कि असमावात यहाँ पे जमा इस्तेमाल हुआ है, और अर जो है वो देखने में हमें वाहिद लग रहा है, लेकिन ये क्या है, ये इसम जिन्स है। और हमें कुरान से ये बात तो पता ही है कि सात आसमान और सात जमीनें, और नहीं पैदा किया हमने आसमानों को और जमीन को और जो इन दोनों के दरमियान है खेलते हुए। तो अहले मक्का के इतराज का पहला जवाब जो है अल्लाह ताला दे रहे हैं, और क्या जवाब दिया, ये कहा कि आसमान और जमीन की जो पैदाइश है ये ऐसे ही नहीं है, बल्कि क्या है कि हमने इसको जो है वो बामकसद पैदा किया है, और हम जो है वो क्या करेंगे कि फिर तुमसे जो है वो हिसाब किताब लेंगे। जैसे आप, ये आपके हाथों में पेन है, पेंसिल है, आप इसे क्या करती हैं, लिखती हैं, और अगर ये काम नहीं करे तो फिर इसको आप फेंक देती हैं। तो अल्लाह ताला ने इतनी बड़ी कायनात, आसमान, जमीन और जो कुछ इन दोनों के दरमियान है, ऐसे ही खेल और तमाशे के लिए नहीं पैदा किया, बल्कि क्या है कि इनको बनाने का एक मकसद है, और फिर अल्लाह ताला जो है वो उसके इसको कायनात को खत्म करेंगे और फिर लोगों को इकट्ठा करके हिसाब किताब लेंगे। तो ये मिसाल जो अल्लाह ताला ने दी कहाँ से दी, ये कायनात से दी, कि अगर तुम गौर व फिक्र करो तो कायनात खुद जो है वो बोल उठेगी और पुकार उठेगी कि कायनात जो है बामकसद पैदा की गई है। मा खलकना हुमा इल्ला बिलहकी, नहीं पैदा किया हमने इन दोनों को, हुमा की जमीर किसके लिए है, आसमान और जमीन के लिए, इल्ला बिलहकी मगर हक के साथ, वलाकिन्ना अक्सर हुम ला यालमून, और अक्सर लोग इस बात को जो है वो जानते नहीं हैं। तो पहला जो अल्लाह ताला ने जवाब दिया वो तारीख से दिया कि कौमे तुब्बा जो है वो तुमसे ज्यादा बेहतर थी, लेकिन जब उन्होंने शिर्क किया तो उनको मिटा दिया गया। दूसरा जवाब अल्लाह ताला ने कायनात से दिया कि कायनात बामकसद पैदा की गई है, और कायनात के अंदर जो तजाद है वो इस बात पर दलालत है कि दुनिया के बाद जो है वो आखरत आएगी। फिर इसके बाद जो है अल्लाह रब्बुल इज्जत तीसरी जो है वो दलील देते हैं, और वो क्या है कि इन्ना यौमल फसली मीकातुहुम अजमाइन, कि बेशक फैसले का दिन इनका वक्त मुकर्रर है, अजमाइन सबका। तो आप देखें आयत 39 में भी क्या कहा, वला किन्ना अक्सर हम ला यालमून, कि अक्सर लोग मानते ही नहीं है, ना कायनात पर गौर व फिक्र करते हैं, और ना ये मानते हैं कि कयामत जो है वो आने वाली है। और फसल के दो मानी है, क्या दो मानी है, एक होता है कि जैसे फैसले का दिन, फैसला, और दूसरा है जुदाई। तो दुनिया से जुदाई होगी और फिर जो है वो फैसला होगा, और फैसला किस चीज का होगा, दुनिया में इंसान ने क्या किया, उसकी सोचें, उसकी बातें और उसके अमाल का फैसला होगा। मीकात जो है ये ज़र्फ़े ज़मा है, मकान है, मानी क्या है कि फैसले का वक्त भी मुकर्रर है और उसकी जगह भी मुकर्रर है। अजमाइन बड़ा खास है, इस पर आप गौर करें कि अजमाइन के मानी क्या है, कि सब के सब को जमा किया जाएगा, अमीर भी, गरीब भी, छोटे भी, बड़े भी, बादशाह भी, गदा भी। तो गोया के अल्लाह ताला सबके दरमियान जो है वो फैसला करेंगे, और ये आयत बहुत डराने वाली है, कोई अल्लाह की गिरफ्त से बच नहीं सकता। इन बतशा रब्बी का ला शदीद, वो दिन कितना शदीद होगा, यौम ला युगनी मौलन अमौलन शय वला हुम युनसरून, उस दिन ला युगनी नहीं गनी करेगी, नहीं फायदा देगी मौलन कोई दोस्ती। मौलन जो है वैसे तो वो लाम या से ही है, और इसके मानी भी होते हैं दोस्त, और इसके साथ ये मौलन जो है खास तौर पे करीबी और तरके के वारिस के लिए कहा जाता है, उसके लिए इस्तेमाल किया जाता है, कि मौला जिसकी जमा जो है वो मवाली है, मानी है खानदान और कबीले के वो लोग जिनके साथ आदमी का खून और नसब का रिश्ता होता है, जिनमें बहम एक खून का रिश्ता होता है। मसलन आप देखें कि अगर कहीं भी आप बैठे हुए हैं और लेकिन रिश्तेदारों का अगर कुछ भी हो जाता है तो कितनी तकलीफ होती है, कि वो तकलीफ हमें दूर तक जो है वो महसूस होती है। तो यहाँ पे क्या बताया जा रहा है कि कयामत का दिन इतना शदीद होगा, इतना सख्त होगा, कि کہ اس دن کوئی دوست کسی دوست کے کام نہیں آئے گا، ولا هم ينصرون، اور نہ ہی ان کی کوئی مدد کی جائے گی. اور یہ بات جو ہے ہمیں قرآن مجید میں اور بھی کئی جگہ سے پتہ چلتی ہے. مثلاً آپ دیکھیے سورت المومنون میں کیا فرمایا، فَإِذَا نُفِخَ فِي الصُّورِ فَلَا أَنْسَابَ بَيْنَهُمْ، سورت المومنون آیت نمبر 101. اسی طرح سورت المعارج، اس میں اللہ رب العزت کیا فرماتے ہیں، وَلَا يَسْأَلُ حَمِيمٌ حَمِيمًا، تو جگری دوست بھی اپنے جگری دوست کو نہیں پوچھے گا. آپ سوچیں کہ دنیا میں کیا ہوتا ہے کہ دوست جو ہے وہ مشکل وقت کام آتا ہے، اور اگر وہ خود کام نہیں آتا وہ کسی کو بھیجتا ہے، کوئی پیسے، کوئی مدد، کوئی نہ کوئی طریقہ اختیار کرتا ہے. لیکن وہ دن اتنا شدید ہوگا، وہ اتنا سخت ہوگا، وہ اتنا دہشت ناک ہوگا کہ یہ قریبی جو رشتہ دار ہیں، یہ دوست ہیں، یہ بھی اس وقت جو ہے وہ ایک دوسرے کو بھول جائیں گے، نہ خود کام آئیں گے اور نہ ہی ان کی کسی طرح مدد کی جائے گی. وَلَا هُمْ يُنصَرُونَ، کسی طرح بھی ان کو جو ہے وہ مدد نہیں پہنچ سکے گی. إِلَّا مَنْ رَحِمَ اللَّهُ، مگر جس پر اللہ ہی رحم کرے، جس کو اللہ ہی اپنی رحمت میں ڈھانپ لے. إِنَّهُ هُوَ الْعَزِيزُ الرَّحِيمُ، بے شک وہ وہی غالب ہیں اور مہربان ہے. اس کے معنی کیا ہیں کہ اللہ تعالیٰ جو ہے، آپ کو پتہ ہی ہے کہ عزیز کے معنی جو ہیں غالب اور زبردست کے بھی ہوتے ہیں. تو اللہ تعالیٰ سب کافروں پر، نافرمانوں پر زبردست ہے، اور وہ جس سے چاہے انتقام لے. اور رحیم کے معنی کیا ہے کہ وہ مہربان ہے، اور ایمان لانے والوں پر، مسلمانوں پر جو ہے وہ رحم فرمائے گا، ان کو اپنی مغفرت میں ڈھانپ لے گا. پھر اس کے بعد اللہ رب العزت جو ہیں، جو اپنے نافرمان ہیں، جو مجرم ہیں، ان کا حشر بتاتے ہیں. اِنَّ شَجَرَتَ الزَّقُومِ، بے شک درخت تھور کا، طعام الاسیم، کھانا ہے گناہگار کا. اور زقوم جو ہے یہ کسے کہتے ہیں، یہ تھور کے درخت کو کہا جاتا ہے. اور یہ جو تھور ہے یہ بدبودار، کڑوا اور کانٹے والا ہے، اور یہ جہنمیوں کو کھانے کے طور پر جو ہے وہ دیا جائے گا. اس سلسلے میں سورۃ صافات آیت نمبر 62 سے 67 بھی آپ اپنے سامنے رکھیں، جس میں اللہ تعالیٰ کہتے ہیں، اَذَلِكَ خَيْرٌ نُزُولًا اَمْ شَجَرَتُ الزَّقُومِ اِنَّا جَعَلْنَاهَا فِتْنَةً لِلظَّالِمِينَ انها شجرة تخرج في اصل الجحيم طلعها كانه رؤوس الشياطين فانهم لآكلون منها فمالئون منها البطون ثم ان لهم عليها لشوبا من حميم ثم ان مرجعهم لإلى الجحيم. اور یہاں پر بھی اللہ رب العزت جو ہیں یہ بتا رہے ہیں کہ زقوم کا درخت، جس میں بدبو ہے، کانٹے ہیں، کڑوا ہے، اور یہ درخت جو ہے کیا ہوگا، طعام الاسیم، گناہگاروں کا کھانا. اور ویسے جہنمیوں کا جو کھانا ہے، ہمیں کیا بات پتہ چلتی ہے کہ چار قسم کا کھانا ان کو دیا جائے گا، جیسے دری، اور اسی طرح غسلین جو زخموں کا دھون ہے، اور زاغصہ حلق میں پھنس پھنس کر اترنے والا کھانا. قرآن مجید میں آپ دیکھیے جیسے سورۃ غاشیہ میں آتا ہے، تسقى من عین آنیہ ليس لهم طعام الا من ضریع لا يسمن ولا يغني من جوع. اور غسلین کے بارے میں دلیل جو ہے کہاں سے لائیں گی، سورۃ الحاقہ آیت 35 سے 37 تک، فليس له اليوم هاهنا حمیم ولا طعام الا من غسلين لا ياكله الا الخاطئون. اور ذا غصہ، اس سلسلے میں بھی آپ دیکھیے کہ آپ سورۃ مزمل کی آیت نمبر 12-13 کو لے سکتی ہیں، کیا، ان لدینا انکالا وجحیما وطعاما ذا غصہ وعذابا الیما. تو یہاں پہ بھی کیا بتایا جا رہا ہے کہ اب زقوم کا جو درخت ہے، वो क्या होगा, तामुल असीम, गुनागारों का खाना होगा। हमजा सामीम के माने क्या होते हैं, गुनागार, जानबूझकर अल्लाह की नाफरमानी उन्होंने की। और वो खाना क्या होगा, कल मुहल, कल मुहल, जैसे कि पिघला हुआ तांबा। तो मुहल लफ्ज जो है, इस सिलसिले में मुफस्सरीन क्या कहते हैं कि ये पिघला हुआ तांबा है, आग में पिघली भी कोई चीज, जैसे तलछट वगैरह, जैसे तेल नहीं होता, तेल के नीचे जो गदली सी मट्टी सी जो है वो जम सी जाती है, तो उसको भी कहा जाता है। तो मुहल के असल में मुख्तलिफ मुफस्सरीन ने मुख्तलिफ मानी बयान किए हैं। इन सबको अगर आप जमा करें तो ये लफ्ज जैसे तेल की तलछट के लिए भी बेहतरीन है। और अब तेल का तलछट जो है करेगा क्या, यगली फिल बुतून, खोलेगा इनके पेटों में। बतन की जमा है बुतून, और गैन लाम या जो है गर्म पानी, देग का जोश मारना, उबलना। और गली जो है ये आया है यहाँ पे मजदर के तौर पे। तो ये जो तेल की तलछट है, ये जो पिघला हुआ तांबा है, ये पेटों में इस तरह खोलेगा जैसे कि जो है वो गर्म पानी नहीं चूल्हे पे खोलता, क्यों आगे फरमाया कगलयिल हमीम, जैसे खोलता है गर्म पानी, कगलयी जोश मारता है अल हमीम। हा मीम, मीम के मानी होते हैं कि पानी का बहुत ज्यादा गर्म होना, जैसे पानी का नुक्ता है उरूज, जितना ज्यादा पानी गर्म हो सकता है ना, तो उसके लिए आता है हमीम। जिगरी दोस्त को भी कहते हैं ना, जो अपने जज्बात की गर्मी के लिहाज से बड़े नुक्ते उरूज पर होता है, जज्बाती अच्छा दोस्त। इसी तरह तगलिल हमीम, कि ये जो तांबा है, ये जो मोहल है, ये पेटों में इस तरह खोलेगा जैसे कि गर्म पानी जो है वो खोलता है। खुजूहू, पकड़ो इसको, फातिलूहू, और रगीदो इसको, घसीटो इसको, इला सवा इल जहीम, जहन्नुम के बीचों बीच। अब आप देखिए कि यहां से अल्लाह की जो पकड़ है और अल्लाह की जो सजा है, उसका जो है वो उस लिहाज से बड़ी ही यहाँ पे सख्ती का अंदाज है। ऐन तालाम जो है, इसके मानी होते हैं किसी को घसीटना। जैसे आप देखें जर्रा भी है ना घसीटने के लिए, जैसे हजरत हारून अलैहिस्सलाम ने हजरत मूसा, हजरत हारून अलैहिस्सलाम को मूसा अलैहिस्सलाम ने जो था ना वो उनकी दाढ़ी को जैसे खींचा था, तो जर्रा होता है किसी खड़ी चीज को इस तरह खींचना कि वो घिसटने लगे। और जब जर्रा में सख्ती और बेदर्दी का तसव्वुर पाया जाए तो ये अतल बन जाता है कि गर्दन में कोई चीज डालकर निहायत सख्ती से आगे खींचना। तो अब क्या कहा जा रहा है कि एक तरफ जो है फरिश्तों को ये हुक्म दिया जाएगा, क्या, खुजूहू, पकड़ो इसको, इस नाफरमान को पकड़ो, फातिलूहू, और घसीटो इसको। और कैसे घसीटना, सख्ती से, बेदर्दी से, कोई रहम ना हो, कोई चीज डालकर निहायत सख्ती से इसको आगे खींचा जाए। और क्यों खींचा जाएगा, कि जहन्नुमी जो है वो तो नहीं चाहेगा कि उसको जो है वो सजा मिले, या वो मजीद उसको सजाओं की तरफ ले जाया जाए। तो अब उसको जो है वो पकड़ कर, कहा हुक्म होगा कि इनको घसीटते हुए पकड़ कर ले जाओ, कहां, इला सवा इल जहीम, तरफ बीचो बीच जहन्नुम के। तो सवा का जो मानी होता है, निस भी होता है मुसावी के भी, और इसके अलावा ये सवा जो है वो वस्त के मानी भी देता है, कि जहन्नुम में मुकर्रा फरिश्तों से कहा जाएगा कि इनको जो है वो घसीटते हुए जहन्नुम के बीचों बीच जो है वो ले जाओ। सुम्मा सुब्बू फौका रासे ही, फिर डालो ऊपर इसके सर के। तो सब्बा या सुब्बू के मानी होते हैं कि ऊपर से एक ही दफा पानी गिराना, उंडेलना, मुसीबत का नाजिल करना। तो आप सोचें कि पहले ही पिघला हुआ तांबा है, मोहल, पेटों पेट उससे खोल रहे हैं, उबल रहा है पेटों में वो, फिर बीच में जहन्नुम के उनको घसीट के ले जाया जा रहा है, और ऊपर से कहा जा रहा है कि सर के ऊपर से जो है वो क्या डालो, मिन अजाबिल हमीम, और खोलता हुआ पानी डाल दो। हमीम, हा मीम, मीम। तो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की ये हदीस बहुत ही डराती है कि जहन्नमी को सबसे जो हल्का अजाब दिया जाएगा तो वो आग के चप्पल होंगे, लेकिन आग के चप्पल जब जहन्नमी पहनेगा तो उससे उसका सर ऐसे खोलेगा, उसका दिमाग ऐसे खोलेगा जैसे कि चूल्हे पर जो है वो देचकी खोलती है। आप सोचे कि नीचे चप्पल पहने हैं आग के और उनकी तपिश इतनी है कि ऊपर से सर जो है वो खोल रहा है। और सूरत दुखान की ये जो आयात हैं, आयत नंबर 47, 48, इस आयत की वजाहत करते हुए रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जब खौलता पानी काफिर के सर पर डाला जाएगा तो ये इसके सर में छेद करके, सुराख करके, जिस्म के अंदर के तमाम अजा को जला डालेगा, और फिर ये अजा पीठ के रास्ते, दुबर के रास्ते निकलकर इसके कदमों में आ गिरेंगे। क्यों ऐसा होगा? इसलिए कि काफिर का दिमाग ही होता है ना जहां पे उसकी ख्वाहिशात होती हैं, या कुफर है, या बातिल जो अकायद है उनका दिमाग मरकज होता है। तो अब जो है पेट के अंदर मोहल है, ऊपर गर्म पानी है, और जहन्नुम के वो बीचों बीच है, और फिर उसको क्या कहा जाएगा? फिर अल्लाह रब्बुल इज्जत की तरफ से फरिश्ते कहेंगे, जुक चक, इन्नका अंतल अजीजुल करीम, इन हाजा मा कुंतुम बही तमतरून। जुक जौक से है, चक क्यों? चक बेशक तू अंतल अजीजू, और अजीज के मानी इज्जत के भी होते हैं, और इसके अलावा जैसे सरदार, गालिब होना, तो तू बड़ा गालिब था, तू बड़ा इज्जतदार था। फिर मजीद कहा करीम, और करीम का लफ्ज जो है ये करम से है, काफरा मीम अंगूर की बेल को कहते हैं, और करीम के मानी क्या होते हैं? करीम के मानी होते हैं कि जैसे किसी का जो है वो बहुत ही बाइज्जत होना, और किसी का उसके औसाफ की वजह से, उसके औसाफ की वजह से जो है वो इज्जत वाला बनना। तो अब उसको जो है वो कहा जाएगा कि तू दुनिया में जो है वो बड़ा सरदार बनता था, तू बड़ा ही दुनिया में इज्जतदार बनता था। इस सिलसिले में हमें जो है वो एक रवायत भी मिलती है कि एक दिन रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की अबू जहल से मुलाकात हुई, तो आपने इससे कहा, मुझे अल्लाह ने तुम्हें ये कहने को कहा है। फिर आपने सूरत अल कयामा आयत 34 और 35 पढ़ी, अउला लक फअउला थुम्मा अउला लक फअउला। तो इसने अपना हाथ रसूल अल्लाह के हाथ से खींच लिया, किसने? अबू जहल ने, और कहा कि तुम और तुम्हारा रब मेरा क्या बिगाड़ सकते हो? तुम जानते हो कि मैं अहले बतहा को जिस चीज से चाहता हूँ रोक देता हूँ, और मैं इज्जत और शरफ वाला हूँ। तो अल्लाह ताला ने मैदाने बदर में इसकी जान ले ली, उसे रुसवा किया, और कयामत के दिन इसकी बात याद दिलाकर इसे कहेगा, हाँ क्या करो, जुक इन्नक अंतल अजीजुल करीम। अब मजा चखो, तुम तो बड़े ही इज्जत शरफ वाले हो। तो यहां पे भी जो है क्या बात बताई जा रही है कि एक अबू जहल नहीं, हर अबू जहल, हर नाफरमान को अल्लाह ताला ये कहेंगे। तो मेरी प्यारी बहनों, ये आयात हैं बहुत डराने वाली, हम सबको भी अपनी जिंदगियों का जायजा लेना चाहिए। अहले मक्का को अपनी हुकूमत, अपने बागीचे, अपनी तिजारत, अपनी दौलत, अपनी सरदारी, अपनी औलाद पर बड़ा घमंड था, और यही बात फिरौन की भी थी। तो ये जो मालो दौलत की कसरत है ना, ये इंसान को गलत फहम में मुब्तिला कर देती है। इंसान माल और दौलत के पीछे भागता है, भागता है, अल्लाह को और आखरत को भूल जाता है, जहन्नुम को भूल जाता है। तो हम सबको जो है डरना चाहिए और आखिरत की तैयारी करनी चाहिए। क्यों? अल्लाह रब्बुल इज्जत फरमाते हैं, इन हाजा मा कुंतुम बिही तमतरून, बेशक ये है वो जो थे तुम इसके साथ शक करते। तो जहन्नमियों को कहा जाएगा कि यही वो अजाब है जहन्नुम है जिसके बारे में तुम दुनिया की जिंदगी में शक करते थे, और कहते थे कि कयामत और जन्नत और जहन्नुम जो है ये कोई चीज नहीं है। ये इतनी सख्त आयात और हमारी गफलत की जिंदगी पर पानी के छींटे देती हैं। जहन्नुम का अलमनाक मंजर जो है वो पढ़ने के बाद अब हमें क्या करना चाहिए? हमें आखिरत की तैयारी करनी चाहिए, अपनी जिंदगियों में जो है जो अल्लाह की नाफरमानियां हैं उनको जड़ से उखेड़ कर फेंक देना चाहिए। क्योंकि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के सहाबा इन आयात को जब पढ़ते थे तो कैसे उनका हाल हो जाता था। हजरत आयशा सिद्दीका रजी अल्लाह अन्हा जहन्नुम की आग को याद करती तो दुनिया में रोती ही रही। हजरत उमर रजी अल्लाह अन्हो कुरान मजीद की तिलावत के दौरान आग के अजाब वाली आयत पर पहुंचे तो बेहोश हो गए। हजरत मुआज बिन जबल, حضرت عبداللہ بن رواح، حضرت عبادہ بن صامت جیسے جلیل القدر صحابہ جہنم کی آگ کو یاد کر کے اتنا روتے کہ ان کی ہچکی بن جاتی. حضرت عطا سلیمی رحمت اللہ علیہ ہمسائے کے پاس جو تھے، آپ نے دیکھا کہ ہمسایہ نے روٹیاں لگانے کے لیے تنور جلایا، آپ نے جب اس تنور کو جلتا ہوا دیکھا تو آپ بے ہوش ہو گئے. کراچی میں ایک دفعہ سٹیل مل دیکھنے کا اتفاق ہوا اور آگ کی بڑی بڑی سلیں لگ رہی تھیں جو سٹیل تیار ہو رہی تھی ہو رہا تھا، تو اس کو دیکھ کر جہنم یاد آ گئی اور میں سوچنے لگی کہ واقعی جو ہے اللہ تعالیٰ نے سچ فرمایا ہے کہ اللہ کا عذاب بڑا شدید ہے. اِنَّ عَذَابَ رَبِّكَ كَانَ مَحْزُورًا، سورت بنی اسرائیل آیت 57، بے شک تیرے رب کا عذاب ہے ہی ڈرنے کے لائق. تو ڈرنے کا مطلب کیا ہے؟ اس کا مطلب یہ نہیں ہے کہ بس ابھی رونگٹے کھڑے ہو جائیں اور آنکھوں سے آنسو بہائیں اور تھوڑی دیر کے لیے پریشان ہوں. اصل ڈر کیا ہے؟ کہ پھر اللہ کی نافرمانی کو چھوڑ دیں. اللہم اجرنا من النار، اللہم اجرنا من النار، اللہم اجرنا من النار. پھر اس کے بعد اللہ رب العزت جو ہیں وہ اپنے جو خدا ترس لوگ ہیں ان کا صلہ بتاتے ہیں، اپنے جو متقی لوگ ہیں ان کا بتاتے ہیں کہ ان کو کیا انعام ملنے والا ہے. ان المتقین فی مقام امین، بے شک پرہیزگار لوگ متقی لوگ جو ہیں وہ مقام امن میں ہیں. اور اب آپ دیکھیے کہ یہاں پر جو ہے متقین متقی کی جمع ہے اور وقاف یا جو ہے وہ ڈرنا، اس سے مراد کیا ہوتا ہے کہ ایسا ڈر، ایسا خوف جو انسان کو اللہ کی نافرمانی سے روک دے. اب یہاں پہ اللہ تعالیٰ نے بتایا ہے کہ متقین کو کیا ملے گا، فی مقام امین، مقام امن. اور اگر آپ ان آیات پر غور و فکر کریں گی تو آپ دیکھیں گی کہ نعمت کی تمام قسموں کو یہاں پہ تقریباً جمع کر کے رکھ دیا گیا ہے. انسانی ضرورت کی جتنی بھی بہترین اور عمدہ چیزیں ہو سکتی ہیں وہ ساری ان کو ملیں گی. تو تقوی کی قیمت جو ہے، تقوی بڑا مشکل ہے، ناممکن نہیں ہے کہ ہر زبان سے جو لفظ بھی نکلے تو سوچ کر ہم نکالیں اور قدم بھی اٹھائیں تو سوچ کر اٹھائیں، لیکن اس کا جو ہے وہ ریزلٹ بھی بہت اچھا ہے. تو سب سے پہلے کیا ملے گا؟ امن والی جگہ، عمدہ مقام. ان کو جو مقام دیا جائے گا، جو رہائش گاہ دی جائے گی تو وہ عمدہ ہوگی، فی مقام امین. پھر اس کے بعد جو ہے مقام امین جو ہے، مزید اسی کی تفصیل کیا ہے؟ فی جنات وعیون، باغات میں اور چشموں میں. تو جنت ان کی جمع ہے جنات، عین کی جمع ہے عیون. تو یہ جو باغات ہیں، باغیچے ہیں، تو یہ جگہ کیا ہے؟ یہ بھی تو جگہ ہی ہے نا جہاں انسان جاتا ہے تفریح کرتا ہے، اور اسی طرح چشمے وغیرہ بھی. اور یہ جتنے بڑے بڑے ممالک ہیں اور بڑی بڑی جو جگہ ہیں، جیسے آپ سکس فلیگ دیکھ لیں یا پھر آپ یہ نیاگرا فال دیکھ لیں یا اور بھی جو ہے وہ یہ پارک اور گھومنے پھرنے کی جگہ، تو بوٹینیکل گارڈن ہے. تو ہم کیا کرتے ہیں؟ ہم یہی چاہتے ہیں نا کہ وہاں پہ گھر سے باہر بھی نکلیں تو عیش و عشرت، اور گھر کے اندر بھی گھر ایسے ہو کہ باہر آبشار بھی نظر آتی ہو، اور اب تو ریسٹورنٹ بھی ایسے بنائے جانے لگے. تو یہ چیزیں کہاں ملیں گی؟ اللہ کے پاس ملیں گی. تو آیت نمبر 51 اور 52 ایک نعمت کا تعارف کرواتی ہیں، اور وہ کیا ہے کہ عمدہ مقامات ہوں گے. دوسری چیز کیا ہے؟ کہ ان کا لباس عمدہ ہوگا. یلبسون من سندس و استبرق متقابلین، وہ پہنیں گے. لبس یلبسو پہننا، تو وہ پہنیں گے. کیا پہنیں گے؟ سندس میں سے و استبرق، اور استبرق میں سے. تو یاد رکھیے کہ سندس جو ہے یہی اس کا روٹ بھی ہے، چار حرفی ہے، سین نون دال سین، اور یہ نفیس اور باریک ریشم کو کہتے ہیں. اور استبرق 12 قاف سے ہے، یہ ریشم اور سونے کے تاروں کا بنا ہوا کپڑا. تو ان کو جو کپڑا پہننے کو دیا جائے گا وہ عام کپڑا نہیں ہوگا بلکہ ریشم کا ہوگا. دنیا میں تو مردوں کے لیے ریشم حرام ہے نا، لیکن دنیا میں بادشاہ جو تھے اس زمانے کے، قیصر، کسرا، یمن، کہ وہ یہ ریشم کا لباس پہنتے، تو کہا کہ وہاں جنتیوں کے لیے یہ بہترین اور خوبصورت لباس جو ہے وہ بنا ہوا ہوگا اور ان کو پہننے کے لیے دیا جائے گا. تو دوسری چیز کیا ہے؟ کہ عمدہ لباس. اور جب وہ عمدہ لباس پہنیں گے تو انسان کا دل بھی چاہتا ہے نا کہ ایک دوسرے کو دکھائے، ایک پہن کر لباس خوبصورت لباس پہن کر بیٹھے اور باتیں کرے. تو کہا متقابلین, تو ان کا حال کیا ہوگا کہ وہ آمنے سامنے ایک دوسرے کے بیٹھے ہوئے ہوں گے, متقابلین. تو یہ وہ باب ہے کہ جس میں جو ہے وہ جیسے دو گروہ ہیں, کچھ لوگ ہیں جو آپس میں آمنے سامنے جو ہیں وہ بیٹھے ہوئے ہیں. تو متقابلین جو ہے اس سے کیا بات پتا چلتی ہے, کیونکہ عام طور پہ انسان دنیا میں تو یہ ہے نا کہ اچھا پہن کر پھر کسی کو جو ہے وہ خاطر میں نہیں لاتا, لیکن آمنے سامنے بیٹھنا باہمی محبت اور اعتماد کی دلیل ہے. کہ دنیا میں وہ ایک دوسرے کو بیٹھ کر نیک مشورے دیتے تھے, نیک عمل کرتے تھے, نمازیں پڑھتے تھے, تو اب وہ نعمتوں جنت کی نعمتوں میں ہیں, تو اب آمنے سامنے بیٹھے ہوئے ہیں. کذالک اسی طرح. اب یہاں پہ اللہ تعالیٰ جو ہے وہ بات کو سمیٹتے ہیں اور کیا کہتے ہیں کہ اسی طرح گویا کہ جو کچھ بھی وہ چاہیں گے, جیسا بھی کچھ چاہیں گے, ان کو ملتا چلا جائے گا. پھر اس کے بعد جو ہے وَزَوَّجْنَاهُمْ بِحُورٍ عِينٍ, اور ہم نکاح کر دیں گے ان کا اور ہم بیاہ دیں گے ان کو حوروں سے بڑی آنکھوں والی. اور یہ تیسری نعمت ہے کہ بہترین شریک زندگی, بہترین زوج ان کو دیا جائے گا. کیونکہ ایک بہترین گھر جو ہے وہ کون سا گھر ہوتا ہے کہ جس میں جو ہے وہ بیوی بھی ساتھ ہو, بیوی ہے تو شوہر بھی ساتھ ہو. تو تزویج کے معنی ہوتے ہیں کہ کسی کو کسی کا جوڑا قرار دیا جائے. تو پھر یہ لفظ جو ہے نکاح کرانے کے معنی میں بکثرت استعمال ہونے لگا. تو معنی کیا ہے کہ پھر اللہ تعالی جو ہیں وہ بیاہ دیں گے ان کو حوریں بڑی آنکھوں والیوں سے. تو یہاں پہ کیا لفظ استعمال ہوا, حورن. حورن جو ہے یہ جمع ہے, اس کا واحد ہے حورا. حورا کسے کہتے ہیں؟ نہایت گوری عورت, وہ گوری عورت جن کی آنکھ کی پتلی اور بال بہت زیادہ سفید ہوں, اس کے لیے یہ لفظ جو ہے وہ استعمال کیا جاتا ہے. تو اللہ تعالیٰ جو ہے ان کا نکاح حور سے کر دیں گے, گویا کہ وہ بڑی ہی سفید بھی ہوگی اور اس کے ساتھ ہی اس کی آنکھوں کی پتلی اور بال بہت زیادہ سفید ہوں گے. تو اس سے کیا کہ اس کے حسن بالیا ہوگا. پھر حور کافی تھا لیکن عین کہہ دیا, اور عین جو ہے اس کے معنی کیا ہوتے ہیں؟ عین جمع ہے عینا, واحد ہے. تو عورت جس کی آنکھیں موٹی ہوں, آنکھ کی پتلی خوب سیاہ ہو اور سفیدی خوب سفید, تو اس طرح یہ لفظ جو ہے انتہائی سفید اور خوبصورت عورت کے لیے جو ہے وہ استعمال کیا جاتا ہے. تو گویا کہ یہاں پہ عورت کا جو حسن ہے اس کو جو ہے وہ واضح کر کے جو ہے وہ سامنے رکھا جا رہا ہے کہ عورت جو بیاہی جائے گی, جو ان کو زوج ملے گا, تو وہ بہت ہی خوبصورت ہوں گی. یہ ہے اہل جنت کو جو نعمتیں ملیں گی, اور ہم نکاح کر دیں گے ان کا حوروں سے بڑی آنکھوں والی. پھر اس کے بعد جو ہے اللہ رب العزت ذکر کرتے ہیں چوتھی نعمت کا, اور چوتھی نعمت کیا ہے؟ یدعون فیہا بکل فاکہۃ آمنین, طلب کریں گے اس میں ہر قسم کا میوہ اطمینان سے. تو اہل جنت جو ہیں کہ اب بیٹھے ہوئے ہیں, لباس بھی اچھا پہنا ہوا ہے, ایک دوسرے کے آمنے سامنے بیٹھے ہوئے ہیں, جگہ بھی بڑی اچھی ہے, تو اب پھر کیا ہے کہ کھانا پینا اس کا ذکر ہو رہا ہے کہ ان کو جو ہے وہ بہتر معقولات دیے جائیں گے, ان کو بہترین چیزیں دی جائیں گی کھانے کے لیے. اور فاکہ تین جو ہے, فاکہ جو ہے یہ واحد ہے اور فواقع اس کی جمع ہے. اور فاکہ تن سے مراد کیا ہوتا ہے کہ جیسے یہ ڈرائی فروٹ جنس وغیرہ, اور ویسے بھی یہ لفظ جو ہے یہ استعمال کیا جاتا ہے مزہ کرنے کے لیے, اور مزے سے ہس گپی کرنے کے لیے بھی استعمال کیا جاتا ہے. تو وہ طلب کریں گے اس جنت میں ہر قسم کا میوہ. آمنین اطمینان کے ساتھ, آمین کی جمع ہے آمنین, اطمینان کے ساتھ. ان کو کوئی ڈر نہیں ہوگا, کوئی پریشانی نہیں ہوگی, انہیں کوئی خوف نہیں ہوگا کہ اگر ہم نے ڈرائی فروٹ کھایا تو بلڈ پریشر ہو جائے گا یا شوگر ہو جائے گی, یا یہ کہ ہارٹ کو کچھ مسئلہ نہ ہو جائے, یا تھک, یہ نہیں ہوگا کہ کھا رہے ہیں تو اب خوف ہو کہ ٹائم ہی ختم ہو رہا ہے کھا نہیں سکتے, یا تھک جائیں گے, یا کوئی شیطان کا خوف. گویا کہ آمنین کسی قسم کا کوئی خوف نہیں ہوگا, نہ بیمار ہونے کا, نہ مرنے کا, نہ پریشان ہونے کا. پھر اس کے بعد اللہ رب العزت جو ہے ایک اور نعمت جو ہے اس کا ذکر کرتے ہیں, اور یہ نعمت ہے پانچویں نعمت, اور یہ نعمت ہے जो कुछ भी उनको मिला है ये तमाम नेमतें अब बाकी रहेंगी, उसकी जमानत दी जा रही है। ला यजूकूना, नहीं वो चखेंगे, फीहा, इस जन्नत में, अलमौत, मौत, तो मौत इस जन्नत में नहीं चखेंगे। के माने क्या है कि नेमतें जो हैं वो हमेशा रहने वाली हैं, इल्लल मौत अल उला, सवाए मौत पहली के। और इसके माने क्या है कि अब वो मरेंगे नहीं, बस पहली मौत जो दुनिया में आ चुकी सो आ चुकी, अब उनको कोई मौत नहीं आने वाली। और मऊतता जो है वो क्या है, ये मौत है और ये इसम के लिए इस्तेमाल हुआ है, और अल उला से मुराद वो जो दुनिया में आई। वकाहुम अजाब अल जहीन, और वो बचा लेगा इनको दोजख के अजाब से। तो अल्लाह ताला का ये बड़ा फजल होगा कि उनको दोजख के अजाब से जो है वो बचा लेगा। फजलम मिन रब्बिक, फजल है तेरे रब की तरफ से। जालिका हुवल फौजुल अजीम, ये वही कामयाबी है जो बहुत बड़ी कामयाबी है। तो किसी को दोजख के अजाब से बचा लिया जाए, इसी बात को सूरत आल इमरान आयत 185 में फरमाया गया, फमन जुहजिहा अनिन नारि वउदखिलल जन्नत फकद फाज। और सही है इनकी एक बड़ी खूबसूरत हदीस है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया, जैसे है ना कि मौत वही है जो कि दुनिया में आई और फिर मौत नहीं आएगी, तो इसमें रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया कि मौत को एक मेंढे की शक्ल में लाकर जन्नत और जहन्नम के दरमियान जिबा कर दिया जाएगा, फिर कहा जाएगा कि अहले जन्नत अब तुम हमेशा यही रहोगे, कभी मौत नहीं आएगी, और अहले जहन्नम अब तुम हमेशा जहन्नुम ही में रहोगे, तुम्हें कभी मौत नहीं आएगी। फिर इसी तरह रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने एक और मौके पे फरमाया, अहले जन्नत से कहा जाएगा कि तुम अब हमेशा सेहतमंद रहोगे, कभी बीमार नहीं होगे, और तुम हमेशा जिंदा रहोगे, कभी नहीं मरोगे, और तुम हमेशा खुशो खुरम रहोगे, कभी रंजीदा नहीं होगे, और तुम हमेशा जवान रहोगे, कभी बूढ़े नहीं होगे। तो जन्नत जो है उसकी नेमतें जो हैं वो दायमी हैं, और जन्नत का जो अजाब है वो भी दायमी है। और जिसको जन्नत की नेमतें मिल जाएं और उनको दोजख के अजाब से बचा लिया जाए, फदलम मिन रब्बिक, ये है फजल तेरे रब की तरफ से। जालिका हुवल फौजुल अजीम, यही है बड़ी कामयाबी। और ये जो फजल है इस सिलसिले में रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की ये हदीस बड़ी ही खूबसूरत है कि अबू हुरैरा रजी अल्लाह अन्हु कहते हैं कि मैंने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से सुना, आप फरमाते थे किसी शख्स को इसके अमल जन्नत में नहीं ले जाएंगे। लोगों ने अर्ज किया, या रसूल अल्लाह क्या आपके अमाल भी? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, हाँ मैं भी अपने अमाल के सबब बहिश्त में नहीं जाऊंगा इल्ला ये कि अल्लाह ताला का फजल और इसकी रहमत ही मुझे ढांप ले। ये बुखारी की रवायत है। तो इंसान खा कितनी ही इबादत क्यों ना कर ले, लेकिन अल्लाह के एहसानात का बदला चुका नहीं सकता कि उसको जन्नत दे दी जाए। तो जन्नत में दाखला कैसे मिलता है? अल्लाह के फजल की वजह से। जालिकल फजलू, ये अल्लाह का फजल है। तो यहां पे क्या कहा, जालिका हुवल फौजुल अजीम। फिर आप देखिए कि अब जो है वो सूरत दुखान का इख्तिताम है, और सूरत दुखान की इब्तदाई जो बातें थी अब उन्हीं बातों को फिर हमारे सामने लाया जा रहा है कि अहम बातें जो हैं वो सामने रखी जाएं, क्योंकि आगाज में भी कुरान की अजमत का जिक्र था। अब फिर फरमाया, ये जो जन्नत में फौजुल अजीम मिलेगी कैसे मिलेगी? कुरान से जुड़ने से, कुरान को अपनी जिंदगी का ओढ़ना और बिछोना बनाने से। फइन्नमा यस्सरनाहु बिलिसानिका, तो बेशक आसान बनाया हमने इसको। किसने बनाया? अल्लाह ताला ने। और किसको बनाया? हु की जमीर कुरान के लिए है, हमने इसको आसान बना दिया। बेलिसानी का, तेरी जबान में। तो ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, हमने आपकी जबान अरबी जो है इसमें कुरान को आसान कर दिया। लअल्लहुम यतज़क्करून, शायद के वो नसीहत पकड़े। तो ये जो आसान है इसके क्या मानी है? यस्सर नाहू, ये तसीर से है, यासीन रा से, और तसीर के मानी होता है किसी शय को किसी मकसद के लिए मौजू बनाना, साजगार, हर पहलू से मुस्तहकम और उस्तवार बनाना। मसलन बड़ी खूबसूरत अहले अरब के हाँ ये मिसाल है, यस अलफरसा लिल रकूब, के घोड़े को जीन, रकाब, लगाम और दूसरे तमाम लवाजमात से आरास्ता करके सवारी के लायक बना दिया। क्योंकि जीन अगर बिछी हुई है, रखी हुई है, तो आप आराम से बैठ सकती हैं, रकाब है तो तो आप उस पर पांव रखकर उस पर सवार होते हैं, लगाम है तो आप उसको कंट्रोल करते हैं, तो गोया के तमाम लवाजमात से। तो यहाँ पे यसन अल कुरान अल जिक्र के माने क्या है कि कुरान को तालीम और तज़कीर के मकसद के लिए तमाम जरूरी लवाजमात से आरास्ता करके मौजू कर दिया है। फिर हमें क्या करना चाहिए, कुरान जो है इसको पढ़ना चाहिए, इसको समझना चाहिए, और हमें ये हम ये मत समझें कि कुरान जो है इसको हम पढ़ नहीं सकते। जैसे सूरत कमर में भी अल्लाह ताला कहते हैं वलकद यस्सरनल कुरान लिज़िक्री फहल मिन मुद्दकिर, कि हमने कुरान को जो है वो नसीहत हासिल करने वालों के लिए आसान कर दिया है, फिर है कोई नसीहत कबूल करने वाला। अब आप देख लीजिए कि लोग कहते हैं कि कुरान मुश्किल है और उसके करीब भी नहीं जाते, तो कुरान अल्लाह ताला जो है कुरान के बारे में खुद ये कह रहे हैं कि कुरान वाकई आसान है और आप इसको पढ़ें और इसको समझें। और जैसे ये जो दरसे निजामी का निसाब है, इसमें भी दीनी मसारिद के जो तालब इल्म हैं दीनी मदारिस के, उनको 6-7 साल बल्कि 9 साल तक भी जो चीजें पढ़ाई जाती हैं उसमें क्या पढ़ाया जाता है, उसमें जो है वो 8-9 साल के निसाब में सरफ नहव और जैसे फलसफा है और दूसरी चीजें तो शुरू के कई साल तक पढ़ाई जाती हैं, आखिरी साल बस कुरान की बारी आती है। और क्या कहते हैं कि जो दूसरे उलूम इतने साल पढ़ाए जाते हैं वो हैं खादिमे कुरान उलूम, कि वो उनके जरिए जो है फिर तालिबिन कुरान को समझ सकता है। तो असल बात यह है कि बाज़ औक़ात इतना वक्त गुजर जाता है कि फिर कुरान की बारी ही नहीं आती, और फिर हमारे बहुत से लोग जो हैं वो कुरान को खोलते भी नहीं हैं, बस उसी वक्त इसकी याद आती है जब कोई मर जाता है या नया घर बनाते हैं या कोई खुदा ना खास्ता एक्सीडेंट हो जाए या बीमार हो जाए। अल्लाह ताला हम सबको माफ करे और हम कुरान से अपनी जिंदगी के जो अंधेरे हैं इनको दूर करें। कुरान में हो गौतजन ए मर्दे मुसलमा, अल्लाह करे तुझको अता जुर्रते किरदार। और यहाँ पे भी कहा जा रहा है कि हमने अरबी जबान में कुरान को इसलिए नाजिल किया लअल्लहुम यतज़क्करून, ताकि वो नसीहत पकड़े। तो कुरान को नाजिल करने का मकसद जो है वो क्या है, तज़कीर, ताकि लोग जो हैं वो उसे याद दहानी हासिल करें और अपनी जिंदगी के अंधेरे दूर करें। और आखिरी पैगाम क्या दिया, फरतकिब इन्नहुम मुर्तकिबून। मुफस्सरीन ये लिखते हैं कि इस आयत के माने ये हैं कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से क्या कहा जा रहा है कि बस इंतजार कीजिए, बेशक वो इंतजार करने वाले हैं, कि अल्लाह की जानिब से रसूल अल्लाह के लिए नुसरत और अहले मक्का पर गलबा का जो वादा था अल्लाह ने उसको फिर पूरा कर दिया, क्योंकि उस वक्त मुसलमान बजाहिर कमजोर नजर आ रहे थे। लेकिन क्या है कि ए मुसलमानों, ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, आप इंतजार करें, क्योंकि आपको हुक्म दिया गया, थारे मुसलमान इससे मुराद हैं, तो आप परेशान ना हो, आप गम ना करें, आप जो हैं वो कामयाब होंगे, मुसलमानों को फतह होगी। तो एक तो है कि दुनिया ही में फतह और कामयाबी और गलबा, और दूसरा ये है कि आखिरत में जो कामयाबी है, इन्नहुम मुर्तकिबून, बेशक वो भी इंतजार करने वाले हैं, तो ये भी मुंतजिर हैं। तो इसके फिर मानी क्या है कि इनको ये समझते हैं ना कि हम जीतेंगे अहले मक्का और कुछ दिनों में इस्लाम जो है वो खत्म हो जाएगा, बैठ जाएगा, तो अल्लाह रब्बुल इज्जत ने जो है वो तवज्जो दिलाई है कि लोग अपने अमलों को जो है वो बेहतरीन कर लें। तो अल्लाह ताला जो है वो ये कह रहे हैं कि अगर अहले मक्का नहीं मानते, नसीहत कबूल नहीं करते, तो फिर देखें कि इनका अंजाम क्या होता है और दावत कैसे फलती फूलती है। तो अल्लाह ताला हम सबको अमल की तौफीक अता करे। सुभानक अल्लाहुम्मा व बिहमदिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक।